नमस्कार। कार्यक्रम सचेतनामा प्रविधिबाट सहकर्मी समय ग्रेग्मीसँगै लक्ष्मी पौडेलको सुने जितिन्छ विजय एफएम 101.6 इन्टरनेट अनलाइन र मोबाइल एप्लिकेशनबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम सचेतनामा हुनुहुन्छ। साताको दुई दिन आउँछौँ, मंगलबार र बुधबार। मंगलबार साँझ 5 बजे, बुधबार बिहान 10 बजेको विजय खबरपछि हामी उपस्थित हुने गर्दछौँ। सचेतना महिलासँग सम्बन्धित एउटा कार्यक्रम हो। समाजमा यस्ता महिला जसको काम उदाहरणीय छ, समाजमा यस्ता महिला छन् जसको सङ्घर्ष नमुना छ, ती महिलाहरूको सँगको कुराकानी सम्प्रेषण गर्ने, त्यो कुराकानी जानकारी गराउने एउटा कार्यक्रम हो। र सँगै समुदायमा रहेका त्यस्ता महिला जो अझै पनि अधिकारको कुराबाट वञ्चित रहेका छन्, अझै पनि समुदायमा हेपिएर थिचिएर बस्नु परेको अवस्था, पिल्सिएर बस्नु परेको अवस्था, समस्यामा रहेका महिलाहरू छन् जसका आवाज बाहिर आउन खोजिरहेका छन्। ती आवाजहरूलाई हामी बाहिर ल्याउने प्रयास गर्छौँ र जसका आवाज बाहिर आउनु आवश्यक छ ती आवाजलाई हामी बाहिर ल्याउने प्रयास गर्छौँ। आज एकजना आमासँग कुरा गर्ने प्रयास गरेको छु। चितवनको बाइपास रोडमा रहेको मानव सेवा आश्रममा पुग्दा सधैँ जसो भान्साको काममा तल्लीन देखिने एकजना आमालाई मैले कुराकानी गर्ने एउटा प्रयास गरेको छु र आमासँगको केही भलाकुसारी अनुसार आमा आश्रममा आश्रितका रूपमा आउनुभएको थियो, अहिले सेवकको रूपमा आउनुहुन्छ। म आमासँग केही कुराकानी गर्न चाहन्छु। दुब्लो शरीर, उमेर 60 कटेको हुनुपर्छ, 60-65 भन्दा बढी नै हुनुपर्छ हेर्दाखेरि, र कपाल फुलेको छ र पनि गालाहरू चाउरी परेका छन्, तर ओठको मुस्कान, आमाको ओठको मुस्कान हेर्दा, आँखाहरू तेजिला आँखा देख्दा र हँसिलो मुहार, मान्छे भिड्दा बित्तिकै मिठो गरी बोल्ने व्यवहार देख्दाखेरि आमासँग छिट्टै नै लोभिने मान्छेहरू जो पनि हुन सक्छन् र म आमाको त्यही व्यवहारले गर्दा म यहाँ आज कुराकानी गर्न खोजिरहेको छु। म आमासँग थोरै कुराकानी गर्न चाहन्छु। आमा नमस्कार, स्वागत छ यहाँलाई विजय एफएममा।
नमस्कार।
सन्चै हुनुहुन्छ?
सन्चै छु।
अनि भान्सा काम सक्नुभयो?
भान्साको काम सकियो।
जहिले आउँदा पनि हाँसेर स्वागत गर्नुहुन्छ?
अनि मान्छेको यही नै हो, ठुलो हाँस्ने नै ठुलो मान्छेको महत्त्व हो।
आमा तपाईँको नाम चाहिँ के नि?
मेरो खिना काफ्ले हो।
खिना काफ्ले,
हजुर।
पूर्वी नेपाल घर भन्नुहुन्थ्यो, घर चाहिँ
झापा।
झापा, पूर्वको झापा।
अनि झापा बिर्तामोड।
बिर्तामोड। उमेर कति भयो आमा? मैले 60-65 भने
61
हुनुभएछ। अनि आमा घरमा चाहिँ खासमा घरबाट यहाँसम्म चाहिँ कसरी आउनुभयो आश्रमसम्म? मैले देखेदेखि चाहिँ तपाईँले यही आश्रममा काम गरिरहेको देखिरहेको छु।
घरदेखि भन्दा पनि भन्नु पर्दाखेरि नराम्रो त लाग्छ, तर मेरो केही पनि छैन
घर परिवारमा, त्यस्तो घर भनेर सम्झिनु पर्ने,
घर भनेर सम्झनु पर्ने मेरो छन् देवर देवरानी, सासु पनि छन्, जेठानी भतिजीहरू धेरै छन्। तर म पहिला अब झापामा म एउटा बिजनेसै भनौँ, एउटा होटेल गरेर छोरीलाई लिएर बसेर होटेल चलाएरै अब जीविका उपार्जन, मैले त्यस्तो मेरो केही नहुँदा पनि मैले आजसम्म कसैसँग हात फैलाएर खाएको दिन छैन, मैले भरिसकेँ अरूलाई दिएर खाइराखेको छ। अनि त्यहाँबाट अब छोरी काठमाडौँ गएपछि म पनि काठमाडौँ गएँ, 4 वर्ष काठमाडौँ गएँ। त्यहाँपछि अब छोरी विदेश गई, बुहारी पनि छोरा बुहारी थिए तर ती नामका मात्रै थिए भनौँ न अब। अनि अब नाति जन्मियो, छोरा बुहारी अनि अलग्गै बसेँ उनीहरू, म अलग्गै, छोरी र म अलग्गै बस्यौँ भतिजीको घरमा। अनि छोरी अब यस्तो सानो सानो जागिर खाँदै थिएँ, यस्तो जागिरले काम दिँदैन भनेर अब भतिजीले नै छोरीलाई विदेश पठाइदिए। 1 वर्षसम्म त राम्रो कमायो, त्यहाँपछि उसले बुद्धि बिगारेर इलिगल भइदिए भएपछि, अनि छोरी 2 वर्ष अब इलिगल भएपछि सम्पर्कविहीन भए। त्यहाँबाट अनि मेरो छोरा बुहारीको त कुनै मेरो पहिल्यैदेखि नै साथ थिएन, छोरी थिए साथ दिने भनेको, ऊ पनि इलिगल भएपछि म व्यापारी सेवा। त्यहाँ अब पछि नाति पनि मैसित अब रहने भयो, बुहारी विदेश गई, ऊ पनि अब सम्पर्कविहीन,
बुहारी पनि विदेश
गएको, ऊ पनि सम्पर्कविहीन। अनि अब छोरो त अब ऊ लाभारिज नै थियो, उसले अब मैले उसलाई कमाएर खुवाउनु पर्ने स्थितिको थियो। त्यहाँबाट लास्टमा म त्यही नातिलाई 1 वर्ष छोरीले कमाएर पठाउन्जेली 1 वर्ष काठमाडौँमै राखेर नाति पढाएँ। त्यहाँ पछि अनि अब छोरी इलिगल भएपछि त मेरो कमाई अब छोरीले पठाउने सानो एउटा पसल गरेकी थिएँ, त्यो पसलले त अब नातिलाई पनि अब बोर्डिङ पढाउनु, मैले पनि खानु लाउनु हरेक हुन्छ, त्यसले त नभ्याउने भयो। त्यहाँपछि म झापा आएँ, झापाबाट त उहाँ गएँ, पाथर गएँ, पाथरमा नि कोही उयो नलागेर फेरि झापै आएँ। मेरो जेठानीको घर थियो, जेठानीका घरमा छोरी साइली छोरी अब छोरी ज्वाइँ बसेका थिए, त्यहाँ 3 महिना बस्दा तिनीहरूको पनि मैले केही सहारा पाइनँ के, म यिनीहरूलाई नै मैले पाल्नुपर्छ कि जस्तो उनीहरूले व्यवहार देखाउँदाखेरि यो ठाउँमा म बस्दिनँ भनेर भरे जेठी भतिजी आएर मलाई अनि हेटौँडा उसले चिनेको मान्छे रहेछ, हेटौँडामा ल्याएर हेटौँडा नेवर पानीमा ल्याएर छोडिदिएँ। त्यहाँ 3 महिना त आमाकोमा बसेँ,
त्यहाँ सेवा गर्न बस्नु
केही पनि गर्ने, त्यो आमा एक्लै हुन्थ्यो, उसको छोरा चाहिँ मेरो जेठी भतिजीकोमा बसेको हुनाले चिनजान्थ्यो, त्यो आमा पनि एक्लै थियो, मेरो आमाको सहारा साथी हुन्छ भनेर उसको छोराले नै मलाई त्यहाँ पठाउन मन गर्दाखेरि म आएर त्यहाँ 3 महिना यत्तिकै बसेँ। अनि म त बसेँ, त्यो मैले त्यहाँ बसेकी छु कि छुइनँ, मेरो चाहिँ मन खालि नातितिर मात्रै जान्छ, किन यो नातिको पढाइ बिग्रियो, म त
नातिलाई पनि सँगै लिएर
सँगै म नातिलाई किन छोड्थेँ, नातिको भविष्यको लागि म हिँडिरहेकी छु, त्यो भन्न मैले बिर्सेँ। म काठमाडौँबाट झापा, झापाबाट पाथर, पाथरबाट फेरि झापा आउनुको मकसदै मैले नातिलाई कहाँ पढाउन राख्न सक्छु, रक्सी खाएर हिँड्ने, उसलाई रक्सी भएपछि अब आमा होस् कि बहिनी होस् कि छोरो होस् कि उसलाई मतलबै नहुने, उसलाई मतलबै थिएन, अनि अब मतलब त मलाई हुनु पर्यो, त बच्चाको अब भविष्य बिगाएर त मैले हुँदैन, यसलाई चाहिँ यसको भविष्य बनाउने मैले टुङ्गो कहाँ लाउन सक्छु भनेर म एक प्रकार बौलाई जस्तै भएर हिँडेँ कि नाति चेपेर। अनि त्यति घुमिसकेपछि अनि त्यहाँ 3 महिना बस्ने त्यहाँ पनि भने, अनि जेठी भतिजीले भने काकी म यो भाइलाई लान्छु, तपाईँले यहाँ भतिजी कहाँ बस्नु भन्ने कुरा जस्तो उसले गरी, त्यहाँबाट मैले भने ए मेरो नाति धेर भएको तिमीहरूलाई, नाति त लाने म यिनीहरूको भाँडा माझेर बस्नु, बरु म हिँड्छु, मैले नुन भात खाएँ नुन भातै खुवाउँछु, मैले लाउन पाएँ लगाउन दिन्छु, यसलाई मैले छोड्नेवाला छुइनँ, बरु म एउटाको भाँडा माझ्छु र यो नातिलाई मेरो पढाइदिया मलाई पैसा चाहिँदैन भन्छु भनेर म नाति चेपेर हिँडेँ कि। अनि त्यो नेवार पानीमा आएर बसेपछि 3 महिना बसेपछि अनि त्यहाँ मैले फेरि म कसैसँग दुःख देखाउन म चाहन्न के, जे छ आफ्नो छ छ, 3 महिना त्यहाँ बस्दा पनि कसैले थाहा पाएनन् यो आमा यहाँ आएर यस्तो भएर बसेको भनेर। अनि एउटी आमा हुनुहुन्थ्यो, उसँग चाहिँ म मनको कुरा पनि थिएँ, यसलाई पढाउने ठाउँ कहीँ तपाईँले थाहा पाएको छ सङ्घ संस्था छ भने मलाई बताइदिन्न, यति चाहिँ धर्म गरिदिन्न भनेर म उसलाई भन्दाखेरि उसले यहाँ आश्रम छ एउटा, त्यो आश्रममा पनि 1-2 जना तर यो अब मानसिक सन्तुलन गुमाएका मान्छे राख्ने ठाउँ हो, तर त्यहाँ 1-2जना बच्चा पढाउँछन् अरे भने मैले सुनेको छु, त्यहाँ जानु नि भन्ने कुरा गर्दा, त्यसखेर त म त नयाँ अब हेटौँडामा आएको कहीँ केही चिनेको छैन कहाँ जानु, त्यसो भए फोन नम्बर दिनु न त म फोन गर्छु भन्दा फोन नम्बर छैन भन्छन्, त्यहाँबाट मलाई लगेर पुर्याइदिनु न त म त म आफै खर्च हालेर लान्छु, उहाँ पुर्याइ मात्रै दिनु, कुरा गर्ने कुरा मेरो काम हो, मान्छे मात्रै भेटाइदिनु भन्दा उनीहरू अब जाँदा पनि जाँदैनन्, गर्दै गर्दै 3 महिना मेरो त्यहाँ बित्यो। बितेपछि अनि यो के अरे तिजको कार्यक्रम तिज आयो, अनि तिज कार्यक्रम राखेको रहेछ, त्यो आश्रम पनि भर्खर भर्खर खोलेको रहेछ नेवार पानीमा के, हेटौँडा अब हेड भइहालो, त्यहाँ शाखा भर्खर खुलेको रहेछ, 5-6 महिना मात्रै भएको रहेछ, पछि मैले बुझ्दाखेरि पहिला त मैले जानेको थिएँ। त्यहाँबाट अनि लु तिज कार्यक्रममा सर आउने अरे भनेर भने, कुन टाइममा आउने अरे भन्दाखेरि बिहान 7 बजे आउने अरे, अनि 7 बजे रेडी भएर नातिलाई लिएर गएँ, लु सर त अघि आयो अरे जानुभयो भने फेरि अनि यसको भाग्य नै छैन कि क्या पढ्ने, आधी महिना बियो 6 महिना बितिसकेको थियो कि, एलकेजीमा भएको 6 महिना बितिसकेको थियो। त्यहाँबाट अनि 4 बजे आउने अरे सर भनेर भने फेरि अलिकति साहस आयो मलाई, अनि गएँ, नजिकै थियो त्यो आमाको घर आश्रम नजिक नजिक पर्थ्यो, यहाँ सर आएपछि हर मलाई खबर दिनु है भने, अनि ल भने 4 बजे सर आउनुभएछ घर, मलाई बोलाएँ अनि म आएँ, आएर सरसँग उभिएँ, मेरो नाति देख्ने बित्तिकै सर सोद्धाखेरि फटाफट यति बाठो थियो, यति फेरि त्यो नर्सरी पढेको मान्छे 1 पढ्नेको जति जान्दथ्यो, त्यस्तो ट्यालेन्ट थियो कि। अनि सरले अब काखामा लिनुभयो, सोद्धाखेरि उसले पटापट इङ्ग्लिसमा सोद्धा पनि पटापट बोलो, अब सिम्पल अब त्यो अब नर्सरीमा पढ्ने मान्छेलाई जस्तो वाट इज योर नेम 1-2 यस्तै सोद्धाखेरि उसले पटापट बोलो, सरले थपक्कै काखामा लिइहाल्नु, लु आमा मैले त नाति लाने भएँ भन्नुभयो। त्यतिखेर त्यति न अब कपडाहरू के छ ल्याइदिनु भन्दा म हर गएँ, नजिकै थियो, अनि कपडाहरू लिएर आउँदा त्यहाँ अब तिज कार्यक्रम गर्न महिलाहरू धेरै भेला भएका थिए नि त, अनि ती महिलाहरूले भनेछन् यो आमालाई त अब नाति लिएर गसी आमा एक्लै हुनुहुन्छ, बरु यो अम्बिका दिदी छन् नि त्यहाँ, अम्बिका दिदी मात्रै त्यो आश्रममा बस्तो यी त लाठी जस्तै छन्, यो अम्बिका दिदीले केही गर्दैन, आमालाई बरु यो अम्बिका दिदीको दिदीको साथी हुन्छ, एउटा बुढापाको मान्छे पनि हुन्छ, यहीँ राखिदिउँ भनेर उनीहरूको सल्लाह भएछ। अनि म आएँ, आमा अब नाति त म लगिहाल्छु, हजुर के गर्नुहुन्छ त, अब एक्लै कहाँ जानुहुन्छ, मैले एउटा कुरो भन्न आँटेको कस्तो लाग्छ उनीहरूलाई भन्नु सर के कुरा हो भन्नुहोस् भने नि अब आमाले यहीँ अमेरिका दिदीको साथी बसिदिनु एउटा बुढा भएको मान्छे आश्रममा राख्दा अलिकति यो पनि हुन्छ भन्नुभयो अनि मलाई कस्तो कस्तो आश्रममा बस्नुपर्छ भन्दा मलाई कस्तो कस्तो अलिकति भित्र के आश्रम अहिलेको बेलामा आश्रममा मान्छेले मेरो आफन्तले मलाई हेरेन त पछि त सुन्छन् नि त आश्रममा बसेकी छे भनेर लु फलाइन त आश्रममा बसेकी छे भन्छन् कस्तो कस्तो अब अहिले मेरो आश्रममा बस्ने त उमेर होइन म त केही न केही गरेर खान सक्ने नै बेला छ मेरो भन्ने जस्तो फिल भयो अनि सरले अनि आमा हामीहरू कर लगाउँदिनौँ हजुरको इच्छा हो हजुरले सकेको गर्ने नसकेको नगर्ने साथी मात्रै बसिदिने भन्ने कुरा भन्नुभयो अनि त्यहाँ आजैबाट अहिलेबाट बस्दा हुन्छ भनेर सरले यो खाटमा आमा सुत्ने हो भनेर खाट पनि यस्तो अम्ल्याएर देखाउनु भयो क्या दुईवटा खाट थियो अनि एउटा खाटमा अम्बिका दिदी सुत्नुहुन्छ एउटा खाटमा आमा सुत्नुहुन्छ आमा यो खाटमा सुत्नु भन्नुभयो सरले अनि म अहिले त बस्दिनँ मलाई अब एक रातको टाइम लाग्छ म अब एक रात सोच्नुपर्छ मैले किन आश्रममा बस्दाखेरि अलिक मेरो आश्रममा बस्ने उमेर छैन जस्तो लाग्छ कि मलाई अनि अब छिमेकीहरूले यताउति आफन्तले के सोच्लान् आश्रममा बसी फलानी त गर भन्लान् के भन्लान् हुन त हुन्छ सर तर म अब सोचेर भोलि मात्रै यो गर्छु निदो दिन्छु भनेर भने ल त अब हजुरकै जिम्मा हो हामीले चाहिँ नातिलाई लिएर गयौँ भनेर अनि सरले लिएर जानुभयो
बाबुलाई लिएर
बाबु नाति अनि बाबुलाई लिएर जानु गइहाल्नुभयो सर अनि रातभरि सोचेँ के गर्नु आश्रममा बसौँ कि यहाँबाट निक्लेर हिँडौँ भनेर सोचेँ होइन म त नातिको लागि यत्रो पैसा खर्च गरेर काठमाडौँबाट झापा झापाबाट पाँच थर पुगेँ पाँच थरबाट फेरि आएर झापा बसेँ झापाबाट यहाँ आएर बसेँ म यो नातिका लागि त घुमेकी हुँ नि मेरो लागि त म घुमेकी होइन अब नातिले पढ्ने ठाउँ राम्रो पाउँछ भने नातिका लागि म जे गर्न पनि तयार छु भन्ने सोचेँ कि लास्टमा गएर अनि भोलिपल्ट अब नातिका लागि अब लाज घिन पचाएर भयो भने दुई चार दिन लाग्ला अब भन्लान् जेसुकै भन् त्यस्तो भन्ने मान्छेहरूले त बरु चेपिदिएर पढाइदिन्थे नि त भन्ने सोचेर अनि त्यहाँ अनि भोलिपल्ट आएर अनि आश्रममा बस्न थालेँ
अनि सर भन्नुभएको चाहिँ
रामजी अधिकारी सरसँग
भेट्नु पऱ्यो त्यसरी बाबुलाई पढाउने उसमा अब जस्तो घरमा छोराले बसी खानु थिएन रक्सी खाने भन्नुभयो होइन अनि त्यस्तो अवस्था भएर चाहिँ काठमाडौँ छोरा नातिका लागि भनेर हिँड्नुभयो बुहारी पनि विदेश छोरी पनि विदेश अहिले तिनीहरू सम्पर्कमा छन् कि छैन
अहिले छोरी त अनि त्यो 12 गतेको भुइँचालो भयो होइन
वैशाख 12
हो त्यो दिन उहाँबाट प्लेन चढिछ त्यहाँबाट अनि अब काठमाडौँ आउँदा भुइँचालो गएर यहाँ अब प्लेन ल्यान्ड भएन अनि 5 घन्टा नै अब आकाशमै घुमेको घुमै उसले ल्यान्ड गर्नको लागि रोकेछ अनि नभएर फेरि फिर्ता मलेसिया नै पुग्यो अनि भोलिपल्ट फेरि ल्यायो ल्याउँदा भोलि पनि ल्यान्ड भएन फेरि घुरा कलकत्ता पुर्याएछ अनि पर्सिपल्ट 3 दिनको दिन अनि यहाँ उत्रिएर अनि अब काठमाडौँ उत्री काठमाडौँ अब भतिजी जेठी भतिजीको गेस्ट हाउस थियो अनि त्यहाँ आएछ अनि यसरी आमा त फलान ठाउँमा बस्नुभएको छ भनेपछि अनि 2-4 दिन त्यहीँ अब बसी चाहिँ अनि मसित आएँ अनि भेट्न आई आएर अहिले त छोरीको बिहे पनि भयो
ए छोरीको बिहा गरेन
बिहे भइसक्यो
अनि त्यसपछि छोरा चाहिँ
अनि त्यत्तिकै कहिले काठमाडौँ कहिले झापा व्यवहारी चाहिँ घुम्दै आएर लास्टमा अनि काका कहाँ बसिआएर छ अनि म दसैँमा गएँ नि त छोरीको असारमा बिहे गरेको दसैँमा लु आमा सम्झिन ढोकपेट फुकाउने अरे दसैँ गएर पनि आइदिनु भनेर छोरीले बोलाएँ अनि त्यहाँबाट गएँ जाँदाखेरि त्यहीँ रहेछ त्यहाँ पनि बिहोरा त्यही हो काकाका 3 जना छोरा अब मेरो छोरो गर्दा 4 जना काकाको छोरो त्यस्तै रक्सी खाएर आउने मेरो छोरो रक्सी खाएर आउने काकालाई त अब दिमागै खराब नै बेलुका भेला हुँदा त लट्ठी लिएर बस्ने काका ढोकामा अनि टेन्सन भयो उनीहरूलाई पनि हेर्नु भाउजू मैले कतैतिरको टेन्सन बोक्नु आफ्नो छोरो पनि त्यस्तै छ यत्रो दिन त मैले राम्रो सुध्री तँलाई विदेश पठाइदिन्छु भनेर कति सम्झाइसकेँ यसले सम्झिएन अब तपाईँले के गर्नुहुन्छ लिएर जानु भन्यो कि काकाले अनि मैले पनि सोचेँ ठिकै उसको छोराको पनि टेन्सन छ मेरो छोरो पनि उसले खप्टिएर कति टेन्सन लियोस् त म यस्तो आश्रममा बसेकी छु भने दुनियाँलाई त सेवा गरेर बसेकी छु भने मेरो छोरो लगाएर राखेर हेर्नु पर्यो म पनि कस्तो हुँदो रहेछ भनेर अनि छोरालाई मैले दसैँदेखि यहीँ ल्याएर राखेको छु हेटोडामा त आश्रममै छ
अनि बानी सुध्रिया छ त अहिले
बानी सुध्रिएको छैन बानी सुध्रिनु भने त्यो रक्सी चाहिँ कहाँबाट खान पाउँछ त्यसले त्यो मलाई अचम्म लाग्दैछ बाहिर निक्लिन नपाउँदा रक्सी खान नपाउँदा एकदम भलाजमी पुरै खाना बनाउँछ यो कुक काम गर्छ तँ कहाँबाट चाहिँ तँ खाएपछि अनि त्यति नै हो बिग्रिन
तपाईँको चाहिँ श्रीमान चाहिँ
श्रीमान बित्नुभयो
कति भयो
कति भयो भन्दाखेरि 15 वर्ष भयो
15 वर्ष पहिला चाहिँ सबै ठिकै थियो
ठिक थियो छोरीले मलाई साथ दिएको थियो छोरी अब छोरी थिइनँ भने खै के हुन्थ्यो त्यहाँ पछि अब अहिले नाति आयो
छोराछोरी चाहिँ सबै कति दुईजना दुईजना मात्रै दुईजनामा जेठो
छोरीले नै छोरीले 5 वर्ष 5 पढेदेखिको मलाई साथ दिएको हो छोरीले हाट बजार गर्ने दिनभरि स्कुल गयो बेलुका आयो झोला बोको बजार जाने अब त्यहाँ स्कुल छुट्टी भयो मलाई दिनभरि सघाउने कसैले पत्याउँदैन होला 5 वर्ष कि 5 पढ्दै थिएँ र मलाई उसले साथ दिएको
पहिला चाहिँ श्रीमानको कमाइ चाहिँ के थियो
श्रीमानको पनि कमाइ थिएन रक्सी नै खाने त्यही रक्सी खाएर त केही कमाउनु नसकेको त खालि गुमाउने मात्रै
मृत्यु पनि के कारणले बिरामी हुनुहुन्थ्यो
बिरामी भने जन्डिस थियो
ए अब आश्रम आइसकेपछिका कुरा गरौँ अब छोरालाई पनि आश्रममै राखिरहनु भएको छ अब आमा छोरा नाति आश्रमबाट बाहिर छुट्टै बसौँ भन्ने सोच आउँछ कि आउँदैन
आउँदैन मलाई छैन त छोराले साथ दिन्छ भन्ने मेरो एक र तिन छैन उही चाहिँ सुध्रिएर बसिदियोस् भन्ने मात्रै हो नातिको लागि म यहाँ बसिराखेको छु
मेरो लागि कहाँ छ
नाति अहिले हेटोडामा पढ्दै थियो यसपालिबाट गोर्खा लाग्यो
पढ्नको लागि
पढ्नकै लागि हो दुईमा यसपालि 2 भयो
2 गयो तपाईँले
एलकेजीबाट हालेको सरहरूले पढाउनु भएको अहिले 2 भयो
अहिले 2 गयो नाति पढ्दैछ राम्रो छ पढाइ
एकदम राम्रो छ
अनि छोरी विवाह भएर भएपछि तपाईँसँग छोरीको सम्पर्क भइरहेछ
यसो छोरीको त 2-4 दिन फोन गरिनँ भने आफू गर्छु न फोन गरिरहन्छ छोरी त मेरो एकदम अब के भन्नु भनेर साध्य नै हुँदैन त्यस्तो मेरो
अनि तपाईँले यहाँ अहिले आश्रममा नै सेवा गरिरहनु भएको छ मानसिक सन्तुलन गुमेकाहरू सडकबाट उठाएर ल्याइएकाहरू विभिन्न ठाउँमा व्यवहारी सेवा रहनुभएका लक्ष्मीनारायणहरूलाई ल्याएर राख्दाखेरि तपाईँले त्यहीँ सेवा गरिरहनु भएको छ तपाईँ आफैले अब भान्साको काम सघाउँछु भन्ने सोचेर आउनुभयो ठिकै छ नातिको लागि गर्छु भन्ने सोचेर आउनुभयो अनि त्यो गर्दाखेरि चाहिँ कस्तो लाग्छ
अहिले त पहिला बानी नपर्दा त नेवार पानीमा हुँदा त कम्ती थिएँ एक्लै नै बस्थेँ म र पनि मैले गरेको थियो अब सरहरूलाई त्यो सेवा देखेर पनि राम्रो लाग्यो होला अनि पछि अरे अब त्यो नेवार पानीको अब उठ्ने भयो कि अर्काको स्कुलको भवन थियो आफ्नो भवन बन्दैछ आधी भएको छ बनिसकेको छैन
आश्रमको भवन
आश्रमको भवन बन्दैछ नेवार पानीमा अनि त्यो भवन बन्ने नसकुन्जेलि आमाले अब चितवन गएर बसिदिनु पर्यो भन्नुभयो पहिला त अन्कन आएँ अनि पछि अब के गर्नु नातिको लागि भए पनि मैले त गर्नुपर्छ जसरी भए पनि भने आएँ अलिक दिन त मलाई साह्रै गाह्रो हो यहाँ किन अब 2-4 आठ 10 तिन मात्रैलाई हेरेको यहाँ आएर त अब त 50 मान्छेलाई पकाएर खुवाउनु र तिनीहरूलाई ह्यान्डल गर्नु त गाह्रो निकै धेरै गाह्रो पऱ्यो मलाई समस्या पऱ्यो तर त मैले पार गरेँ अब त मलाई केही नै जस्तो पनि लाग्दैन केही जस्तै लाग्दैन अहिले सरहरूले पनि सबैले रूपाले कहीँ जानु पर्यो भने हेर्नु आमा तपाईँको जिम्मामा भनेर हिँड्नुहुन्छ सर बाहिर निक्लि नाच्नु भने आमा म अब जान आँटेको भनेर बिदा मागेर सर जानुहुन्छ अहिले त सबैको हाई हाई भइरहेकी छु म
खुसी हुनुहुन्छ
एकदम खुसी छु म
जस्तो भन्नुभयो नि तपाईँले समाजमा के भन्ला आश्रममा बसेँ कि यत्रो उमेरमा नै भन्ला कि भनेर डराएँ पहिला त सोचेँ पहिला त भन्नुभयो त्यस्तो भनेका छन् कि छैनन्
होइन पहिला त भनेको अरूले भनेनन् आफन्तैले भने
आफन्तैले
भने अनि त्यहाँ पछि मलाई कस्तो छड्के जाँच गरेर हेर्न पनि आएँ
कसरी बसेकी
छे अब सुने कि आफू पनि बसेकी छे उसलाई अब मैले मेरो अलिअलि मलाई एकजनालाई पकाएर खाने भाँडाकुँडा मैले सबै बोकेर आएको थिएँ त्यो नेवारपानीमा
आउँदाखेरि
अप्ठ्यारो पऱ्यो भने मैले भिन्नै बसेर खानु पऱ्यो भने मैले खानुपर्छ भनेर मैले सबै मेरो चाहिने ओढ्ने ओछ्याउने पकाउने जम्मै थोक लिएर आएको छु अनि अब त्यो केही परेन नि त मैले केही ल्याउनु परेन आश्रममा आउँदाखेरि अनि त्यस्तो केही आफ्नो सामानहरू केही नचाहिने नाति पनि पढाइदिएको छ उसलाई पनि बस्न खान सबै थोक छ कस्तो चाहिँ ठाम्रो छ अब उनीहरूले नजानेको मानसिक आश्रम यस्तो हुन्छ भन्ने नबुझेको नजानेको अनि कस्तो ठाउँमा चाहिँ बसेकी रहेछ भनेर मेरो जेठानी मेरी भतिजी मलाई छड्के जाँच गर्न हेर्न पनि आए आएर हेरेँ छक्क दङ्ग परेर गएँ। अनि अहिले मलाई यो चितवनमा आएपछि चितवनमा पनि उनीहरू आइसक्यो
हेर्न
अनि हेरेर सन्तुष्टि भएर उनीहरू गएका छन्। अनि म अब यस्तो दसैँ ससैँमा अब छोरीको बिहेमा गएँ, खर्चापाती कति दिएँ भनेर सोध्छन्, दसैँमा जान्छु खर्चापाती कति दिएँ भनेर म अब दिएको छ सरहरूले मलाई चित्त बुझ्ने नि दिएर पठाउँछन्। अब जाँदाखेरि यति दिए भन्दा छक्क पर्छन् के उनीहरू। अनि लाउन खाना सबै थोक दिएको छ, आमालाई के कमी कमजोरी छ भन्नु, हामी ल्याइदिन्छौँ हामी छौँ भन्यो भने सोधी सोधी दिएका छन् उनीहरूले। अनि जाँदा पनि खर्च पर्छ मलाई टन्नै दिएर पठाउँछन्।
अनि अब सँगै बस्नुपर्छ आफन्त परिवार अब एउटै परिवार भन्ने कुरा निकाल्छन् कि निकाल्दैन
उनीहरूलाई चाहिँ आनन्द भयो के अब साइड लागियो, अब यसलाई अप्ठ्यारो पर्यो भने बा हामीले यसलाई पाल्नुपर्छ भन्ने उनीहरूको यो थियो कि। अनि अहिले उनीहरू चाहिँ अब यता बसेपछि उनीहरूलाई अब यो साइड लागि भन्ने ढुक्क भइरहेको छ।
अब जस्तो जेठाजुहरू
देवर देउरानी
अब देवर देउरानीहरूले त अब जे भए पनि तपाईँ भाउजू जस्तो मान्छे, दाई पछिको जिम्मेवारी, दाई पछिको अभिभावक तपाईँ नै हुनुहुन्थ्यो, देवरले पनि तपाईँलाई चाहिँ सँगै बस्नुपर्छ भन्ने सोचे
भनेनन्, कसैले भनेनन्। तर एउटा साह्रै धर्म गरे, मेरी छोरीको बिहे देवरले गरिदिए। मैले नसोचेको सपनामा पनि नसोचेको कुरा भयो यो चाहिँ हो। त्यसको लागि अरू सबै कुरा म बिर्सिएर त्यो गुणलाई चाहिँ म कहिल्यै बिर्सिन सक्दिनँ। सरले जसरी मेरो नाति लगेर थपक्कै राखेर पढाइरहनु भएको छ हो त्यस्तै गुण मेरो देवरले यसपालि लगाउनु भयो मेरो छोरीलाई। मैले सोचेको थिएन म आश्रममा बसेकी छु, मेरी छोरी हुर्केकी छे, यसलाई बिहे गर्नुपर्छ, कसले बिहे गर्छ होला, आमा हो आश्रममा बसेको छ भने चाहिँ एउटा अलिकति हीन देखिन्छ नि त, देखिन त। अनि अब बिहे गर्ने बेला भएको छ, कसैले तिम्रो तपाईँको छोरीको त बिहे गर्ने बेला भयो भन्दाखेरि बेला त भयो, अब गर्नेले पनि त म बिहे गर्ने बेला भयो मेरो बिहे गर्छु भन्लान् भन्थे, भित्रभित्र आफूलाई पोलेको थियो। तर बाहिर चाहिँ म हाँसेर लगन हाँसी भइहाल्छ नि भनेर यसरी हाँसी मजाक तरिकाले म गर्थेँ। तर एक्कासी पन्ध्र दिनभित्रमा काका काकीले केटो आफ्नै ठामको केटो हेरेर भतिजीलाई बोलाएर घरैबाट बाजा बजाएर बिहे गरिदिए। यस्तो राम्रो तरिकाले बिहे, मैले कुनै दिन सपना पनि मैले त्यो सोचेकी थिइनँ, त्यस्तो तरिकाले बिहे गरिदिएँ। तर यस्तो राम्रा ठाउँमा बिहे गरिदिएको छ फेरि छोरीको, त्यो अब म भुल्नै सक्दिनँ।
अरू सबै पीडा चाहिँ छोरीको
विवाहले गर्दाखेरि मेरो सबै, एकतिर नातिले पढिरहेको छ त्यो हेरेर म खुसी छु, म यो यहाँ जे गर्छु नि म त्यो मलाई केही अनुभवै यस्तो म गर्दैछु मलाई दुःख परो भन्ने म त्यतापट्टि सोच्दै सोच्दिनँ, त्यसै म खुसी थिएँ। तिमाथि छोरीको त्यस्तो राम्ररी बिहे गरे, त्यस्तो राम्रा ठाउँमा परेकी चाहिँ छोरी, मेरो जेठानीका छोरीहरू पनि त्यति राम्रो ठाउँमा परेका छैन होला, त्यस्तो ठाउँमा परेको छ मेरी छोरी। अब पछिको भाग्य भनेको भन्दिनँ, अहिले वर्तमान अब एक वर्ष त हुन आँटे नि, असारमा एक वर्ष हुन्छ, त्यस्तो राम्रो ठाउँमा परेकी चाहिँ। अनि त्यो काका काकीकै देनो जेओस् उनीहरूले हेरेर उनीहरूले बिहे गरिदिए, म त यति गते बिहे आउनु भनेपछि गएँ त्यति हो।
अनि नाति बुहारीले चाहिँ, बुहारी
त सम्पर्कविहीन छैन
अझै पनि
छैन मसँग, त्यतिखेर मोबाइल म बोक्दिन थिएँ। अब भतिजीकै मोबाइलमा उसले फोन गर्दाखेरि एकचोटि दुईचोटि फोन गरी विदेश गएपछि, एकखेप गएको एक महिनामा गरी, अनि पैसा सैसा के गर्दैछस्, तेरो छोरो पढाउनलाई पैसा चाहिन्छ, अलिक खर्च गर्छ पठा भन्दाखेरि, यसपालिको एक महिनाको तलब त पठाउने मान्छेले खायो भने, अनि पैसा चाहिँ महिना महिनै माग्नुपर्छ है, मेरो छोरो छ आमा छ पढाउनु, के अरे पढाउनुपर्छ छोरालाई, आमा बुढी भएकी चाहिँ खाना ओर्न दिनुपर्छ, म यहीँ कमाउने भनेर पैसा चाहिँ महिनै पछि माग्नुपर्छ भनेर भनिन्। त्यहाँबाट चार महिना पछाडि फोन गरिन्, अनि चार महिना भन्दा नि पैसा के गर्दैछस् भनेको, अब एकैचोटि जाने खेरा दुई वर्षको लागि गएँ, अनि एकैचोटि जाने खेरामा दिने अरे, त्यस्तो एकैचोटि भनेर भरे काम धसाएर दुई वर्ष त्यत्तिकै खेदा आयो भने नि त, त्यो अर्को आदेशमा त्यस्तो हुँदैन नि, पैसा चाहिँ महिना महिनै माग्नु नि भन्दाखेरि, अनि किन फोन पनि गरिदिनुहोस् भन्दा, अब प्राइभेट फोन मोबाइल बोक्न दिँदो रहेन रहेछ, अब उनीहरूकोबाट गर्नुपर्ने, अनि अब घरतिर धेर सम्झियो भने काम हुँदैन भनेर दिँदैन फोन गर्न भन्थे। त्यति दुईचोटि फोन गरी त्यहाँबाट अनि सम्पर्क विहीन।
अहिले पनि छैन रे छोरीहरूसँग, उता अरू भतिजीहरूसँग त अरू आफन्तहरूसँग केही थाहा छैन,
भतिजीसँग त सम्पर्क मेरो भइरहन्छ छैन,
उता छैन ए भनेपछि। अनि उता आश्रममै छन् छोरा, छोरालाई चाहिँ यता आफ्नो छोराको ख्याल कतिको गर्छ नि?
छैन
छैन है, मेरो हो छोरो मैले
मेरो छोरो भन्ने पनि थाहा छ, यो छ सबै छ, तर त्यति वास्ता गर्दैन, आफ्नै धुनमा बस्छ।
आश्रममा त्यस्तै आमाहरू बुवाहरू आउँदाखेरि आफ्नो सम्झिनुहुन्छ होला नि?
म सम्झिन्न,
म
म त्यस्तो भएर आएकी पनि होइन, व्यवहारिसे भएर आएकी पनि होइन,
त्यस्तै उमेरका त्यस्ता देख्दा
हो त दुःख लाग्छ नि, साह्रै दुःख लाग्छ नि। त्यस्तो बुढापाकालाई कसैको अब आमा बाउ भएर पनि, अब छोराहरू भएर पनि ऊ एउटी आमा छोरो 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 खाने बेलामा पहिला छोरो सम्झेर खानुहुन्छ, त्यस्तो आमाले सम्झिन्छ यस्तो अवस्थामा पनि, त्यो छोराहरूले चाहिँ किन नहेरेको त्यो आमालाई? त्यस्तो चाहिँ कसैको पनि आमाहरूले त्यस्तो भोग्नु नपरोस्, छोराहरू पनि कसैका पनि त्यस्ता चाहिँ नहुन्। आमा भनेको आमा हो, बाउ भनेको बाउ हो। आमा बाउलाई पनि अब त्यो जन्म दिने आमा बाउलाई नहेर्ने मान्छे कस्तो हुन्छ? कस्तो लाग्छ नि, लाग्न त पिर लाग्छ नि। अब यहाँ हाम्रो आमा एकजना हुनुहुन्छ, जो अब खाना खाना जाम आमा भनेपछि बाबु मलाई त खाना खाना बोलाए, तिमी पनि आऊ,
फोनमा बोले,
फोन बोले यसरी। अब विश्वास लाग्दैन नि, भोलि आ बिहान अघि झगडा गरेको गरे, मेरो बाबुलाई खाना दिदौ न, मेरो बाबुलाई पनि खाना भाग लगाओ। अनि तपाईँको बाबु त आँखा देख्ने हो नि, तपाईँ त आँखा नदेख्ने भनेर पो हामी त माया गरेर आमा भनेर हो, मलाई माया गर्नु पर्दैन, त पहिला मेरो छोरालाई भाग लगाओ हुन्छ। त्यस्तो आमाको मन त्यस्तो हुन्छ, तर छोराछोरीले बुझ्दा रहेन रहेछ। मेरो त्यही नै हो, अरूलाई के भन्नु? अब छोरो छ नि त्यत्रो त्यत्रो, अब नातिलाई म आफू लिएर हिँडिराखेकी छु, त्यो नातिका लागि म यहाँ दुःख बिर्सिएर यत्रो। अहिले मान्छेले सुन्दाखेरि 50 जनालाई कसरी खाना बनाउँछ, कहिले म एक्लै केलाई कुलाई सबै थोक एक्लै गरेर म एक्लै बनाएर खुवाउँदाखेरि मलाई केही गरे जस्तै वास्तै लाग्दैन, के हो के हो, अचम्म लागेर आउँछ, आफैलाई अचम्म लागेर आउँछ मलाई।
आमा धेरै धेरै धन्यवाद, कुराकानी गऱ्यौँ आज तपाईँको अलिकति जीवनका कुरा, कसरी चाहिँ आश्रमसम्म आइपुग्नुभयो, आश्रममा बस्ने भनेको चाहिँ यहाँ सेवा गर्ने अवस्था चाहिँ कसरी रह्यो भन्ने कुरा मात्रै कोट्याउन खोज्यौँ, समय दिनुभयो, कुराकानी गरिदिनु भयो, धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धेरै धेरै धन्यवाद।
आज आमासँग कुराकानी गऱ्यौँ, जो आश्रममा हुनुहुन्थ्यो, झापाबाट नातिका लागि भनेर घरमा आखिर घर परिवारमा हेर्ने कोही नभएपछि नातिका लागि कहाँ कसरी पढाउन सकिन्छ, नातिको शिक्षा दीक्षा अथवा उसलाई राम्रो बनाउने भनेर हिँड्नुभएको एकजना आमासँग कुराकानी गऱ्यौँ। आमासँगको कुराकानी तपाईँहरूलाई कस्तो लाग्यो? तपाईँका पनि यस्तै जीवनका कथा छन् जो सुनाउन चाहनुहुन्छ, रेडियोबाट सुनाउने मन छ भने 078-50-14-03 फोन गर्नुहोला। यो कुराकानीसँगै आजका लागि भने आगामी श्रृङ्खलासम्मका लागि भन्दै बिदा हुनुपर्ने हुन्छ। प्रविधिबाट साथ दिने संयोगलाई धन्यवाद। लक्ष्मी पौडेल बिदा भएँ, नमस्कार।